एकत्र फाउंडेशन प्रस्तुत करते हैं ग्रंथ सार, विश्व की श्रेष्ठ कृतियों का सार अब हमारी भाषा में। ये ऑडियो सारांश एकत्र एआई की मदद से तैयार किया गया है।
नमस्कार, आज हम बात करने वाले हैं एक ऐसी किताब की जो पहली नजर में एक रहस्यमय कहानी लगती है, पर असल में मन की गहराइयों में एक बहुत ही मुश्किल सफर है। ये किताब है जॉन ग्रीन की टोटल्स ऑल द वे डाउन।
और जॉन ग्रीन को तो हम सब द फॉल्ट इन आवर स्टार्स से जानते ही हैं, लेकिन ये किताब जो 2017 में आई, ये शायद उनकी सबसे सबसे बहादुर और निजी कहानी है।
हाँ, बहुत पर्सनल।
उन्होंने खुलकर ये भी माना भी है कि ये उनके अपने ऑब्सेसिव कंपल्सिव डिसऑर्डर मतलब ओसीडी और एंग्जाइटी के अनुभवों से निकली है। ये कोई बनावटी कहानी नहीं है, ये एक तरह का वेकू सच है, एक जिया हुआ सच।
बिल्कुल, और शायद यही चीज इसे इतना असरदार बनाती है। आज की हमारी बातचीत इसी पर होगी कि कैसे एक लापता अरबपति की बाहरी खोज असल में एक लड़की की अपनी पहचान और अपने वजूद की भीतरी खोज बन जाती है। कहानी शुरू होती है 16 साल की एजा होम्स से। बाहर से वो एक आम लड़की है, पर अंदर से वो अपने ही विचारों के एक चक्रवात में फंसी हुई है।
अपने चक्रवात शब्द का इस्तेमाल किया और किताब में भी इसे टाइटनिंग जायर यानी कसता हुआ चक्रवात कहा गया है। एजा को मतलब लगातार ये डर सताता है कि उसे सीडिफ नाम का एक जानलेवा बैक्टीरियल इन्फेक्शन हो जाएगा।
और इसे एक वहम नहीं है?
नहीं, बिल्कुल नहीं। ये एक ऐसी सच्चाई है जो उसकी जिंदगी के हर पल को कंट्रोल करती है। उसके विचार एक लूप में चलते रहते हैं जिनसे वो चाहकर भी बाहर नहीं निकल पाती।
आप सोचिए कि आपका दिमाग एक वेब ब्राउजर है जिस पर एक पॉपअप ऐड आ गया जिसे आप बंद ही नहीं कर सकते। आप कुछ भी करें वो हमेशा कोने में चमकता रहता है, आपका ध्यान खींचता रहता है। एजा की असलियत कुछ ऐसी ही है।
सही।
और इसी भीतरी तूफान के बीच कहानी में एक बाहरी मोड़ आता है। एक स्थानीय अरबपति रसल पिकेट अचानक गायब हो जाता है
और उसके सिर पर $1,00,000 का इनाम रखा जाता है। और यहीं पर एजा की सबसे अच्छी दोस्त डेजी रमीरेस की एंट्री होती है।
अच्छा,
डेजी एकदम जिंदा दिल है, मजाकिया है, और उसके लिए ये इनाम अपनी आर्थिक तंगी से बाहर निकलने का एक टिकट है। तो वो एजा को इस जासूसी के खेल में शामिल होने के लिए मना लेती है।
लेकिन डेजी को एजा की जरूरत सिर्फ इसलिए तो नहीं है कि वो उसकी दोस्त है, उनका एक पुराना कनेक्शन भी तो है पिकेट परिवार से।
हाँ, और वो कनेक्शन भी कहानी के बारे में बहुत कुछ कहता है। एजा बचपन में रसल पिकेट के बेटे डेविस पिकेट को एक कैंप से जानती थी। और वो कैंप उन बच्चों के लिए था जिन्होंने अपने किसी माता पिता को खो दिया हो।
ओहो।
तो उनकी दोस्ती की शुरुआत ही एक तरह के साझा दुख से हुई थी, और यही चीज कहानी में बाद में बहुत अहम हो जाती है। इसी पुराने रिश्ते के सहारे डेजी और एजा एक पुरानी नाव में बैठकर पिकेट की विशाल जायदाद के पीछे बहने वाली नदी में सुराख खोजने निकल पड़ते हैं।
और यहीं से कहानी की दो परतें एक साथ चलने लगती हैं ना। एक तरफ तो ये अरबपति को खोजने का रहस्य है, और दूसरी तरफ एजा और डेविस का फिर से जोड़ना, जो अपने आप में एक अलग ही तरह का रहस्य है, दो टूटे हुए इंसानों के बीच के रिश्ते का रहस्य।
बिल्कुल सही कहा। डेविस भी अकेला है, उसके पास बेहिसाब दौलत है, लेकिन पिता गायब हैं, माँ नहीं है, वो अपने छोटे भाई नोआ के साथ उस विशाल घर में बिल्कुल अकेला है। एजा और डेविस वो एक दूसरे के दर्द को बिना कहे समझ जाते हैं, उन्हें कुछ समझाना नहीं पड़ता, और यही जो खामोश समझ है उन्हें करीब ले आती है।
लेकिन यही करीबी जो किसी और कहानी में एक खूबसूरत मोड़ होती, यहाँ एजा के लिए एक नया डर बन जाती है। उनका पहला चुम्बन, एक फर्स्ट किस, वो एक यादगार लम्हा होना चाहिए था, पर एजा के लिए वो माइक्रोब्स और बैक्टीरिया के लेन देन का एक भयानक स्रोत बन जाता है।
वो सीन पढ़ते हुए तो मतलब सच में घुटन होती है। ग्रीन ने या स्ट्रीम ऑफ कॉन्शियसनेस तकनीक का कमाल का इस्तेमाल किया है।
अच्छा,
मतलब हम सिर्फ ये नहीं पढ़ते कि एजा डर रही है, हम उसके दिमाग के अंदर चले जाते हैं, हमें उसके विचार बिना किसी फिल्टर के सुनाई देते हैं। वही दोहराव, वही डर, वही घुसपैठ करने वाली सोच कि अब उसके शरीर में किसी और के बैक्टीरिया हैं।
और उस डर से उभरने के लिए वो जो करती है,
हाँ,
वो तो दिल दहला देने वाला है।
हाँ,
वो हैंड सैनिटाइजर पी लेती है ये सोच करके वो खुद को अंदर से साफ कर लेगी।
ये दिखाता है कि उसका डर कोई मजाक नहीं बल्कि जानलेवा हो सकता है।
और इसी घटना के बाद उसे अस्पताल में भर्ती होना पड़ता है, और यहीं से उसके जो रिश्ते हैं उनमें भी तनाव खुलकर सामने आने लगता है।
हाँ, खासकर डेजी के साथ।
हाँ, क्योंकि उसे पता चलता है कि उसकी सबसे अच्छी दोस्त डेजी अपनी स्टार वॉर्स फैन फिक्शन में एक किरदार लिख रही है जिसका नाम अयाला है, और वो किरदार असल में ایزا کا ہی ایک چڑچڑا اور خود میں ڈوبا ہوا مذاق ہے
جو ایزگا کے لیے ایک بہت بڑے دھوکے جیسا ہے.
بالکل. اور اس کے بعد کار میں ان دونوں کے بیچ جو بحث ہوتی ہے وہ شاید کتاب کے سب سے ایماندار اور کہہ سکتے ہیں کرور پلوں میں سے ایک ہے.
صحیح کہا. ڈیزی سالوں سے اپنے اندر دبا ہوا غصہ نکال دیتی ہے. وہ کہتی ہے کہ ایزا کی دوست بننا کتنا تھکا دینے والا ہے کیونکہ ایزا اپنی بیماری میں اتنی گم ہے کہ اسے کبھی یہ نظر ہی نہیں آتا کہ ڈیزی کی اپنی بھی ایک دنیا ہے, اپنی پریشانیاں ہیں. اور یہ سہانوبھوتی کی سیماؤں پر ایک بہت ضروری ٹپنی ہے کہ ہم کسی سے کتنا بھی پیار کیوں نہ کریں, ہم اس کی لڑائی لڑ نہیں سکتے. اور کبھی کبھی اس پیار کو بنائے رکھنے کے لیے سچ بولنا پڑتا ہے, چاہے وہ کتنا بھی کڑوا کیوں نہ ہو.
وہ بحث ایک کار درگھٹنا میں ختم ہوتی ہے, لیکن شاید ان کا رشتہ ٹوٹنے سے بچ جاتا ہے کیونکہ وہ اس ایمانداری کی نیو پر شاید دوبارہ کھڑا ہوتا ہے. چلیے اب تھوڑا کتاب کے شیرشک پر آتے ہیں, ٹرٹلز آل دا وے ڈاؤن. یہ اپنے آپ میں ایک کہانی ہے نا؟
بالکل. یہ ایک پرانی دارشنک کہانی سے آتا ہے. ایک قصہ ہے کہ ایک ویگیانک بھاشن دے رہا تھا کہ پرتھوی سوریہ کے چاروں اور گھومتی ہے وغیرہ.
اچھا.
بھاشن کے بعد ایک بزرگ مہیلا نے کہا, آپ جو کہہ رہے ہیں وہ بکواس ہے, دنیا اصل میں ایک وشال کچھوے کی پیٹھ پر ٹکی ہوئی ہے. تو ویگیانک نے مسکرا کر پوچھا, اچھا تو پھر وہ کچھوا کس پر کھڑا ہے؟ مہیلا نے جواب دیا, تم بہت چالاک ہو نوجوان, بہت چالاک, لیکن نیچے تک بس کچھوے ہی کچھوے ہیں.
His turtles all the way down.
Exactly.
مطلب ہر ترک کے نیچے ایک اور ترک, ہر سوال کے نیچے ایک اور سوال, ایک انتہین سلسلہ.
ٹھیک ایزا کے وچاروں کی طرح.
ہاں, جب وہ سوچنے لگتی ہے کہ کیا میں اصلی ہوں تو یہ سوال کبھی ختم ہی نہیں ہوتا. میں کون ہوں, میرے وچار, میرا شریر, اور اگر میرے وچار میرے کنٹرول میں نہیں ہیں تو کیا میں اصل میں میں ہوں؟ یہ کتاب انہی سوالوں کے جال میں ہمیں لے جاتی ہے.
اور اسی جال سے نکلنے کی کوشش میں ایزا اور ڈیزی ایک بار پھر پکٹ کی جائیداد پر واپس جاتے ہیں. انہیں ڈیوس کے بلاک سے ایک سراغ ملتا ہے.
اور وہاں
ڈیوس اور اس کا چھوٹا بھائی نوآ آخر کار سچ اگل دیتے ہیں
کہ رسل پکٹ بھاگا نہیں تھا.
نہیں, وہ اسی رات ٹھنڈ کی وجہ سے اپنی ہی زمین پر ایک ڈرینیج ٹنل میں مر گیا تھا.
اور بیٹوں نے اس بات کو چھپایا کیوں؟
کیونکہ پکٹ کی وصیت بہت عجیب تھی. اس نے اپنی ساری دولت اپنے بیٹوں کے لیے نہیں بلکہ اپنے پالتو ٹواٹارا, جو ایک طرح کی چھپکلی ہوتی ہے, اس پر ریسرچ کرنے والے ایک ٹرسٹ کے نام کر دی تھی.
کیا؟
ہاں, اگر اس کی موت کی خبر باہر آتی تو بیٹے سڑک پر آ جاتے. یہ سچ دکھاتا ہے کہ پکٹ اپنے بچوں سے کتنا دور اور اپنی ہی دنیا میں کتنا کھویا ہوا تھا.
اس رہسیہ کے کھلنے کے ساتھ ہی ڈیوس اور نوآ آزاد تو ہو جاتے ہیں, لیکن ان کا بھوشیہ بھی انشچت ہو جاتا ہے. اور یہیں پر ایزا اور ڈیوس کو ایک دوسرے کو الوداع کہنا پڑتا ہے. یہ کوئی بالی ووڈ کا انت نہیں ہے جہاں پیار سب کچھ ٹھیک کر دیتا ہے.
لیکن وہ یہ بھی سمجھتے ہیں کہ ان کی زندگی کی راہیں الگ ہیں. ایزا کو اپنی لڑائی لڑنی ہے اور ڈیوس کو اپنی. کتاب کا انت کسی جادوئی علاج پر نہیں ہوتا. ایزا ٹھیک نہیں ہوتی,
وہ جینا سیکھتی ہے اپنے درد کے ساتھ. کتاب میں ایک اور چیز ہے, ایزا کا ایک پرتیک, اس کی انگلی پر ایک پرانا گھاؤ جسے وہ بار بار کریدتی رہتی ہے, بینڈیج بدلتی رہتی ہے. یہ کیا درشاتا ہے؟
یہ اس کے کنٹرول کی ضرورت کا پرتیک ہے. دیکھیے, وہ اپنے دماغ کے اندر چل رہے وچاروں کے چکروات کو کنٹرول نہیں کر سکتی, لیکن وہ اس شاریرک درد کو کنٹرول کر سکتی ہے. کب گھاؤ کھولنا ہے, کب پٹی باندھنی ہے, یہ اس کے ہاتھ میں ہے. یہ خود کو یاد دلانے کا ایک طریقہ ہے کہ وہ صرف وچار نہیں ہے, ایک شریر بھی ہے جو واستوک ہے.
تو انت میں یہ اپنیاس ہمیں مانسک سواستھ, پہچان اور امید کے بارے میں کیا سکھاتا ہے؟
میرے خیال سے یہ سکھاتا ہے کہ سدھار ایک سیدھی سڑک نہیں ہے. اس میں اچھے دن ہوتے ہیں, برے دن ہوتے ہیں. ایزا ہمیں دکھاتی ہے کہ آپ ایک ہی سمے میں ٹوٹے ہوئے بھی ہو سکتے ہیں اور پورے بھی. آپ ڈرے ہوئے بھی ہو سکتے ہیں اور بہادر بھی.
اور شاید سچی امید درد کے ختم ہو جانے کے وعدے میں نہیں ہے,
بلکہ درد کے باوجود پیار کرنے, دوست بنانے اور جینے کا راستہ کھوجنے کی ہمت میں ہے.
یہ سنواد یہیں سماپت ہوتا ہے. پھر ملیں گے وشو ساہتری کی ایک اور انوٹھی کرتی کے ساتھ. یہ آڈیو سارانش آپ کے لیے ایکتر فاؤنڈیشن دوارا پرستت ہے.
मेरे ख्याल से ये सिखाता है कि सुधार एक सीधी सड़क नहीं है, इसमें अच्छे दिन होते हैं, बुरे दिन होते हैं। ऐसा हमें दिखाती है कि आप एक ही समय में टूटे हुए भी हो सकते हैं और पूरे भी, आप डरे हुए भी हो सकते हैं और बहादुर भी।
और शायद सच्ची उम्मीद दर्द के खत्म हो जाने के वादे में नहीं है,
बल्कि दर्द के बावजूद प्यार करने, दोस्त बनाने और जीने का रास्ता खोजने की हिम्मत में है।
यह संवाद यहीं समाप्त होता है। फिर मिलेंगे विश्व साहित्य की एक और अनूठी कृति के साथ। यह ऑडियो सारांश आपके लिए एकत्र फाउंडेशन द्वारा प्रस्तुत है।